یہ خالد بھائی نے اور میں نے سوچا ہے کہ پہلے نا کچھ بیسک جو فنڈامینٹل کانسیپٹ ہیں وہ کلیئر ہو جائیں اور اس میں ان بڑے فلسفیوں کی پوزیشن پتہ چل جائے جو کہ اتھارٹی سمجھے جاتے ہیں اپنے ایریا میں. اس سے دو باتیں ہو جائیں گی, ایک تو یہ کہ آپ کو یہ پتہ چل جائے گا کہ جس مین کو وہ تمام رائٹس گارنٹی کرنا چاہتا ہے کنٹمپرری اسٹرکچر یا کنٹمپرری امپیریلسٹ اسٹرکچر, وہ کس طرح کا مین ہے, کسے ملیں گے وہ رائٹس, کون سا مین ہے جس کو وہ رائٹس ملیں گے. تو جو نہیں ہے اس طرح کا انسان وہ پہلے بن جائے اس طرح کا انسان, اور جو جب تک کہ نہیں بنتے اس وقت تک ان کے رائٹس سسپینڈیڈ رہیں گے, اور جب وہ ویسے بن جائیں گے ان کو بھی وہ رائٹس مل جائیں گے. تو بنیادی طور پر یہ پتہ چل جائے گا اس انالیسس سے کہ بھائی ویسٹرن تھاٹ کے اندر جو کوئی ایک تصور موجود نہیں ہے آزادی کا یا خیر کا یا ہیومن بینگس کا یا پروگریس کا, تو کیا وہ ڈائیورسیفائڈ کنسپشنز آف فریڈم اور گڈنس اور ریشنالٹی اور ہیومن نیچر اتنی ڈائیورسیفائڈ ہیں کہ کوئی بھی سسٹم اس کی بنیاد پہ کھڑا ہی نہیں کیا جا سکتا, یا یہ کہ وہ ڈائیورسیفیکیشن ایسی ہے کہ وہ ایک ہی سسٹم کو پرپیچویٹ کرے جا رہی ہے؟ یہ کیسی بات ہے کہ آزادی کے اتنے مختلف اور نو تصورات ہیں اور وہ کنسسٹنٹ ہیں خاص قسم کے سسٹم کے ساتھ ہی, اور نہ صرف وہ ایک خاص قسم کے سسٹم کے ساتھ کنسسٹنٹ ہے بلکہ دوسرے سسٹم کو مسلسل سپریس کر رہے ہیں, ریفریس کر رہے ہیں, دبا دے رہے ہیں, کچل دے رہے ہیں. کیسے ڈائیورسیفائڈ کنسپشن آف ہیومن نیچر ہیں جو کہ ایک جو پریویلنگ سسٹم ہے اس کو سپورٹ کرے گا, وہ کیسے ریشنالٹی کے مختلف و نو تصورات ہیں جو اپنے ڈائیورسیفیکیشن کے ساتھ بھی کنسسٹنٹ ہیں ایک ہی سسٹم کی سسٹیننس کے لیے. تو یہ بہت سارے سوالات ہیں جن کے جوابات ہمیں ملیں گے. تو پہلی کوشش ہماری یہ ہوگی کہ پہلے تو وہ کس طرح سے لیتے ہیں ہیومن بینگ کو, ریشنالٹی کو, فریڈم کو, پروگریس کو. یہ کچھ بیسک فنڈامینٹل کانسیپٹ ہیں جو ہر معاشرے میں کسی نہ کسی میننگ سے استعمال ہوتے رہتے, لہذا ان کے جو بڑے تھنکرز ہیں وہ ان کانسیپٹ کے بارے میں کیا رائے رکھتے ہیں, اور پھر اس کے اوپر ہم انٹرنل کرٹیک بھی کریں گے کہ ان کنسپشن کی فاؤنڈیشن ہے کیا وہ واقعی اتنے ڈائیورسیفائڈ ہیں یا ان کے درمیان ایک خاص قسم کی کوہیرنس ہے, اور وہ کوہیرنس جن تصورات سے ہمانگ نہیں ہوتی ان کو کچل دیتی ہے, اور چاہے وہ تصور انسان ہو, چاہے وہ تصور خیر ہو, چاہے وہ تصور عقلیت ہو یا تفکر ہو یا تجربہ ہو یا وجدان ہو, وہ اس کو کچل کے رکھ دیتی ہے. اور ہر قسم کا تصور ہے تعقل, ہر قسم کا تصور ہے انسان, اور ہر قسم کا تصور ہے خیر, اور ہر قسم کا تصور ہے ترقی جو ہے وہ کنسسٹنٹ ہے جو ہم بتانے کی کوشش کریں. دوسری بات جو ہم اس میں دیکھنے کی کوشش کریں, یہ کافی لمبا اس میں ہمیں کافی وقت ہمیں صرف کرنا پڑے گا, لیکن اس میں جو دوسری بات ہم بتانے کی کوشش کریں گے وہ یہ کہ یہ جو ہم کہہ دیتے ہیں نا کہ ڈائیورسٹی اور کانفلکٹ, اس میں بیسیکلی کیا ڈفرنس ہے؟ مطلب کب تم کہ تصادم کو تم کانفلکٹ کانفلکٹ کہتے تھے اور کبھی تم تصادم کو ڈائیورسٹی کہتے تھے؟ تو یہ کیا ہے کہ کون سی چیز ڈائیورسٹی کے زمرے میں لے آتے ہیں اور کس چیز کو کانفلکٹ کے زمرے میں لے آتے ہیں؟ کہ ایسا تصادم جو سسٹم کے لیے ہی خطرناک ہو جائے وہ آپ کانفلکٹ ہے, دیٹ شوڈ بی ریزالوڈ, اور ایسا تصادم جس کے نتیجے میں سسٹم مزید طاقتور ہو جائے ڈائیورسٹی. تو اس کا مطلب یہ ہے کہ آپ کو بہت سارے ایسے بنیادی ایشوز کو انڈرسٹینڈ کرنا پڑے گا جس کی بنیاد پر ہماری پوری इंटेलेक्चुअल डिस्कोर्स खड़ी हुई है और अनक्वेश्चनेबली उन ख्यालात और उन अफकार और उन इस्तेलाहात को उन्होंने इस्तेमाल करना शुरू कर लिया है, उसके तारीखी तारीखियत से अलग करता है, यानी कि इन तसव्वुरात को उनकी तारीखियत के साथ भी हम पहचानना चाहेंगे। सिर्फ हम एब्स्ट्रैक्शन के अंदर कुछ फलसफियाना डिस्कोर्सेस में ये देखने की कोशिश नहीं करेंगे कि इनके क्या मतालिक और मानी लिए कुछ मुस्तकिल फलसफियों ने, बल्कि उन अल्फाजों को तारीख में किस तरह से बरता गया और जिस तरह से उनको तारीख में बरता गया वो गम्माज होता है उस मीनिंग का जो कि इम्प्लिसिट थी या एक्सप्लिसिट थी उस एक्सप्रेशन के अंदर जो उस फलसफे ने इख्तियार किए। तीन चीजें कम से कम हम देखने की कोशिश करेंगे, पहले बुनियादी इस्तेलाहात चर्चा इस्तेमाल की गई और उनको उन फलसफियों ने किस तरह से लिया और उसमें बहुत सारे फलसफे। दूसरी चीज ये कि ये जो मुख्तलिफ नौ तसव्वुरात हैं क्या ये वाकई एक दूसरे के साथ कंसिस्टेंट नहीं है या इनमें कोई कोहेरेंस पाई जाती है। दूसरी चीज, तीसरी चीज ये कि तसादुम की जो शक्लें होती हैं उनमें कुछ तसादुम को आप डाइवर्सिटी कहकर टॉलरेट करते हैं और कुछ तसादुम को आप कॉन्फ्लिक्ट कहकर एलिमिनेट करना चाहते हैं या रिप्रेस करना चाहते हैं, रिजॉल्व करना चाहते हैं यस और नो की भी दुनिया पर, तो उनमें भी क्या फर्क होता है। और तीनों के अंदर जो अंडरलाइन मोटिव रहेगा वो ये कि इन इस्तेलाहात का या इन डिफरेंसेस का या मल्टीपल इंटरप्रिटेशन का और डाइवर्सिटी और कॉन्फ्लिक्ट की एंटेगनिज्म का ओवरऑल सिस्टम के साथ क्या ताल्लुक है और वो ओवरऑल सिस्टम जो है किस तरह से कंसिस्टेंट हो जाता है एजुकेशनल स्ट्रक्चर से, किस तरह से कंसिस्टेंट हो जाता है इकोनॉमिक स्ट्रक्चर से, किस तरह से कंसिस्टेंट हो जाता है पॉलिटिकल स्ट्रक्चर से, किस तरह से कंसिस्टेंट हो जाता है कल्चरल स्ट्रक्चर से और किस तरह से कंसिस्टेंट हो जाता है रिलीजियस स्ट्रक्चर से। ये एक काफी यानी कि कॉम्प्लिकेटेड एरिया है, लेकिन इससे पहले जो है हमें पता होना चाहिए कि वो बुनियादी इस्तेलाहात क्या है। तो हम शुरू करेंगे ह्यूमन नेचर से, ठीक है, और इसमें कुछ चीजें मैं रीडिंग करने के लिए दिया करूंगा जिसको आप पढ़कर बेदरेख क्वेश्चन करें कि भाई आप तो ये बकवास, ये तो बिल्कुल इसके गलत है, ये तो ऐसा कहता ही नहीं, या आप कोई दूसरा फलसफी कोई भी फलसफी आप पढ़कर आए हैं, जाहिर है तमाम फलसफे तो दुनिया के मैंने नहीं पढ़े, मैंने तो कुछ लिमिटेड फलसफा ही पढ़ा, तो अगर वो है फलसफे कोई ऐसे जो कि उस एनालिसिस के दायरे को निगेट करते हैं या बाहर चले जाते हैं जो शायद मैंने नहीं पढ़े या मैं उनको सही तरह नहीं समझा, अगर वो है तो वो आप ले आए, उसको भी हम दिखा देंगे कि अगर वो हमने नहीं भी पढ़े तब भी हम उसको दिखा देंगे कि उसमें किस तरीके से कोहेरेंस पेश की जा सकती है और किस तरीके से उसके इख्तलाफात को वाजे किया जा सकता है। तो यानी कि ये वन डायमेंशनल नहीं है, आप आजाद हैं कहीं से जो चीज़ आप पढ़ना चाहें वो ले आए और उसको ला कर यहाँ पर डिबेट करें, डिस्कस करें, एनालाइज करें, क्रिटिसाइज करें और उसके बाद फिर खालिद भाई उसको देख लेंगे, उसमें जो भी रेलेवेंट चीज होगी वो हम उसको इनकॉर्पोरेट करेंगे और अपने आर्ग्यूमेंट को बेहतर करेंगे, ठीक है खालिद भाई। इसके अलावा तो कोई हमारा हदफ
नहीं,
ठीक। देखिए अभी मैं ना शुरू कर रहा हूँ एक आर्टिकल जो कि रॉटी का आर्टिकल है, इससे पहले मैं एक प्रेजेंटेशन में उसको ले चुका हूँ, रिचर्ड रॉटी अमेरिकन फलसफी है, उसका एक आर्टिकल है द कंटिजेंसी ऑफ द सेल्फ, ठीक है। इस आर्टिकल से मैं शुरू करूंगा और फिर इसी से मैं पूरा कंसेप्शन ऑफ ह्यूमन नेचर निकालूंगा, मतलब ये कि आप ये नहीं कहेंगे वो तमाम तसव्वुरात जो डिस्कस किए जाएंगे अब वो सब रॉटी के, नहीं ऐसा नहीं है, रॉटी ने एक ओवरव्यू किया है समझे, लेकिन वो बड़ा इंटरेस्टिंग ओवरव्यू है, लेकिन उसके साथ साथ जहाँ पर मैं देखूंगा कि यहाँ ग्रीक थॉट के डिस्कशन है तो ग्रीक थॉट पे तफसीली डिस्कशन करेंगे, लेकिन ओवरऑल जो आर्ग्यूमेंट का फ्रेमवर्क रहेगा वो रॉटी के इस आर्टिकल के अंदर ही रहेगा। इससे हमें ये पता चलेगा किस तरीके से मॉडर्निज्म और पोस्ट मॉडर्निज्म पर पहुंच गया है ह्यूमन नेचर का तस्वुर, यानी कि ह्यूमन नेचर के तस्वुर में क्या तब्दीलियाँ रूनुमा होती चली गई ओवर द ईयर, कम अज कम 2000 साल के जो डिस्कोर्स है उसको उसका अहाता करता है और ये बड़ा جینوئن فلسفی ہے اور امریکن ہے اور پوسٹ ماڈرنسٹ فلسفی ہے. ماڈرنزم کی کریٹیک بھی ساتھ ساتھ وہ کرتے چلے جائے گا. لیکن روٹی کیا اس آرٹیکل کو سلیکٹ کرنے کی ابتدا میں, یعنی کہ ہم صرف روٹی کو نہیں پڑھیں گے, ہم بہت سارے لوگوں کو پڑھیں گے, لیکن روٹی کو اختیار کرنے کی ایک وجہ یہ ہے کہ یہ دوسرے پوسٹ ماڈرنسٹوں سے مختلف ہے. کیوں؟ کیونکہ پوسٹ ماڈرنسٹ عموماً جس فریم ورک میں جا کے گرتے ہیں وہ انارکک ہے کہ سب تباہ ہو جائے. روٹی اس طرح کا آدمی نہیں, یعنی کہ ماڈرنزم کریٹیسائز کر کر ایک خاص قسم کی توجہ پیش کرتا ہے ماڈرنزم کی, ہی سسٹم کی ایک ڈیفینس نکلتا ہے اس کے فلسفے سے, یعنی کہ سسٹم کی ایسی کریٹک جس کے نتیجے میں سسٹم کا ایک ڈیفینس بھی نکل آتا ہے. اس وجہ سے یہ زیادہ اہم ہے کہ سسٹم کو اس طرح سے کریٹیسائز کرتا ہے کہ آپ کو پوسٹ ماڈرنسٹ لگتا ہے, لیکن آگے چل کر سسٹم کا ڈیفینس بھی نکل آتا ہے. اور چونکہ ہمارے زمانے کا آدمی ہے اس لیے یہ اہم آدمی ہے. وہ یہ کہتا ہے کہ انسانی سوچ کا جو اظہار یا انسانی تجربے تفکر اور وجدان کا جو بھی اظہار ہوا علمیت کے دائرے میں, حقیقت کے دائرے میں یا جمالیات کے دائرے میں, اخلاقیات, جمالیات اور علمیت, اپسٹمولوجی, ایتھکس اور ایسٹھیٹکس, ان کے دائرے, اس کا ایک خاص قسم کا تعلق رہا ہے ذات سے. ذات کیا ہے, سیلف کیا ہے. وہی کہتا ہے کہ ذات میں ہونے والی تبدیلیاں اظہار ہوتی ہیں ان تبدیلیوں کا جو کہ علمیت کے دائرے میں ہوتی ہیں, اخلاقیات کے دائرے میں ہوتی ہیں یا جمالیات کے دائرے میں ہوتی ہیں, یا ان دائروں میں ہونے والی تبدیلی کا مظہر ہوتی ہے ذات میں تبدیلی. ٹھیک ہے نا؟ تو دو ہی پاسبلٹی ہو سکتی ہیں. یا تو آپ یہ کہیں کہ پہلے ذات تبدیل ہوتی ہے جس کے نتیجے میں اس ذات کی جو ارد گرد کی دنیا ہوتی ہے وہ تبدیل ہو جاتی ہے, یا ارد گرد کی دنیا تبدیل ہو جائے اس کے نتیجے میں انسانی ذات تبدیل ہو جاتی ہے. دو ہی پاسبلٹی ہیں, یا تیسری بھی کوئی پاسبلٹی ہے؟ اس کے علاوہ کوئی تیسری پاسبلٹی ہے؟ تیسری پاسبلٹی یہ ہے کہ خدا تبدیل کر دے آپ کو, خدا تبدیل کر دے آپ کو اور آپ معاشرے کو تبدیل کر دیں, یا خدا معاشرتی حالات کو تبدیل کر دے جس کے نتیجے ہاتھ تبدیل ہو جائے. لیکن روٹی اس تیسری پاسبلٹی کو نہیں مانتا, نہ سمجھتا ہے نہ ڈسکس کرتا ہے. اور آپ دیکھ لیں, میں دعوے سے کہتا ہوں کہ 18ویں صدی کے بعد جو آپ نے لٹریچر پروڈیوس کیا ہے, جو میری نظر سے جو گزرا ہے, وہ یہ تیسری پاسبلٹی کو دیکھتے ہی نہیں کہ خدا بھی کسی کو چینج کر سکتا ہے. ساری ڈسکورس یہ ہوگی, یا تو ذات چینج کرے گی معاشرے کو یا معاشرہ چینج کرے گا ذات کو. دو اپروچز رہیں گے, یعنی کہ سیلف اپنی ورلڈ کو, بینگ ورلڈ کو چینج کرے گی یا ورلڈ بینگ کو چینج کرے گی. دو پاسبلٹیز کے دائرے میں یہ رہے گا, لیکن یہ میں سمجھتا ہوں کہ ایک تیسرا دائرہ بھی ہے جس کو ڈسکس نہیں کیا گیا, جسے ڈسکس کیا جانا چاہیے, لیکن کم از کم روٹین فریم ورک میں وہ ڈسکس نہیں ہوتا, اور موسٹ آف دی ویسٹرن تھنکرز یہ ڈسکس نہیں ہوتا. لیکن اس سے پہلے وہ یہ کہتا ہے کہ بھائی ذات کو سمجھنے سے پہلے جو روٹی کا آرٹیکل, ایک کامن ڈسٹنکشن آپ کو پتا ہونی چاہیے جس کا روٹی کے آرٹیکل سے کوئی تعلق نہیں, میں ویسے ہی ڈسکس کروں کہ دیکھیں ہیومن نیچر کو ہسٹوریکلی اپروچ جب بھی کیا گیا ہے اور روٹی بھی اس کو اپروچ کر رہا ہے, تو اس کو اپروچ کرنے کا ایک طریقہ یہ ہے کہ آپ یہ کہیں کہ انسانی ذات کے اندر کچھ ایسا ہے جو کبھی تبدیل نہیں ہوتا, لہذا اس کے اندر ہونے والی تبدیلیاں جو ہیں انسان کے اندر یا اس ذات کے اظہار کے اندر جو ہونے والی تبدیلیاں ہیں ان کو تو ہم زیادہ اہم نہیں سمجھتے انسان کی شناخت یا انسان کی تفسیر کے لیے, بلکہ ہم انحصار کریں گے اس एस्पेक्ट ऑफ ह्यूमन से या ह्यूमन सेल से जो कि बियॉन्ड एनीथिंग। इस तरह की अगर अप्रोच से आप ह्यूमन नेचर को समझने की कोशिश कर रहे हैं तो इसे हम फलसफे में कहते हैं एसेंशियलिज्म, ठीक है, एसेंशियलिज्म। एक दूसरी अप्रोच ये है कि इंसानी जात में कुछ ऐसा है ही नहीं जो मुस्तकिल और मुसलसल, बल्कि इंसान पूरा का पूरा मुस्तकिल और मुसलसल तब्दील होता है। लिहाजा अगर आप ये समझे कि इंसानी जात के किसी ऐसे पहलू की तलाश में आप हैं जो कभी तब्दील ना हो, तो इसका मतलब है कि ऐसा मुमकिन नहीं है। चूंकि ऐसा मुमकिन ही नहीं है, लिहाजा ये सही ला हासिल है कि इंसानी जात के किसी ऐसे पहलू की तलाश में जाया जाए जो कि कभी तब्दील नहीं होता। क्यों? क्योंकि ऐसा कोई पहलू होता ही नहीं, कोई ऐसा एस्पेक्ट होता ही नहीं। ये दूसरी अप्रोच है जिसे हम कहते हैं नॉन एसेंशियलिज्म। तो एसेंशियलिज्म और नॉन एसेंशियलिज्म दो दायरे रहे हैं ह्यूमन नेचर को अफर्म या एनालाइज या इवेल्युएट करने के। एसेंशियलिज्म ये कहता है कि देर इज अ फिक्स्ड फाइनल अनचेंजेबल एंड इनसेपरेबल एस्पेक्ट ऑफ ह्यूमन एग्जिस्टेंस विच इज कॉमन इन ऑल ह्यूमन बींग्स, यानी कि उसे वो कहते हैं दी एसेंस। व्हाट विल बी दी एसेंस ऑफ ह्यूमन बींग? The essence of human being will be that part of human dimension which is beyond any change. और उसे इंसान खुद भी चेंज नहीं कर सकता, सब्जेक्ट टू द चेंज नहीं है वो, बियॉन्ड एनी चेंज, ट्रांसेंडेंटल है, उसको तुम चेंज नहीं कर सकते। वो ट्रांसेंड करता है तमाम पॉसिबिलिटी ऑफ चेंजेस से, और उसको अगर इंसान से अलग कर दिया जाए तो फिर इंसान इंसान नहीं रहता। इंसान अपने होने का जवाब इस दुनिया पे रहता है कि वो एसेंस शेयर करता है जो कि उसकी जात से अलग नहीं की जा सकती, और इसी की बुनियाद पर इंसानियत मुमकिन है। क्योंकि मेरी एसेंस और आपकी एसेंस और सबकी एसेंस एक है, लिहाजा इसके नतीजे में अगर मैं कोई इखलाकी तसव्वुर दूंगा, कोई अकली तसव्वुर दूंगा, कोई समाजी तसव्वुर दूंगा, कोई आदलाना तसव्वुर दूंगा, तो उसकी जो बुनियादी वस्त होगा वो दो या तीन बुनियादी वस्त होंगे। वो फाउंडेशनलिस्ट होगा, नंबर टू वो यूनिवर्सलिस्ट होगा, नंबर थ्री वो एब्सोल्यूटिस्ट होगा। एब्सोल्यूटिस्ट होगा, यूनिवर्सल होगा और फाउंडेशनलिस्ट होगा। एब्सोल्यूट मीन्स ट्रू फॉर ऑल टाइम्स, यानी कि जमाने के बदलने का एसेंस की तब्दीली पे चूंकि असर नहीं पड़ता, और उस एसेंस से मुताबिकत रखता हुआ तसव्वुर खैर, उस एसेंस से मुताबिकत रखता हुआ तसव्वुर अज़ल, उस एसेंस से मुताबिकत रखता हुआ तसव्वुर माशरत, उस एसेंस से मुताबिकत रखता हुआ तसव्वुर सियासत अगर आप वजह कर पाए तो वो सच होगा हर जमाने के लिए, ट्रू फॉर ऑल टाइम। नंबर टू यूनिवर्सल होगा, यूनिवर्सल मीन्स ट्रू फॉर ऑल पीपल, चाहे वो औरत हो, मर्द हो, काला हो, गोरा हो, हिंदू हो, मुसलमान हो, अमीर हो, गरीब हो, हाँ कोई भी हो, वो तमाम इंसानों के लिए काबिल कबूल होगा। क्यों? क्योंकि वो मजहर है उनकी एक जौहर का, और जौहर सब में यकसा है, लिहाजा दूसरी उसकी खसूसियत होगी यूनिवर्सलिस्टिक होगा, और तीसरी फाउंडेशनलिस्ट होगा कि उस तसव्वुर निजाम जिंदगी, उस तसव्वुर अदल, उस तसव्वुर माशरत, उस तसव्वुर अखलाकियात की जो जड़ होगी वो उस जात के अंदर होगी जो कि जात का वो पहलू है जो कि कभी तब्दील नहीं होगा। तो ऐसी सॉलिड फाउंडेशन उसकी होगी कि जमाने के बदलने से, बुढ़ापा आने से, जवानी आने से जात के वो पहलू चूंकि मुतासर नहीं होता, लिहाजा इतनी सॉलिड फाउंडेशन होगी उस निजामे जिंदगी की, चाहे उसकी माशरती सतह हो, समाजी सतह हो, सियासी सतह हो, इखलाकी सतह हो, जमालियाती सतह हो, चूंकि वो फाउंडेशनलिस्ट है इस वजह से वो यूनिवर्सल, एब्सोल्यूटिस्ट और फाउंडेशनलिस्ट نوعیت کا ہوگا. یہ تمام تصورات ممکن نہیں ہیں اگر آپ انسان کا ایسنشلسٹ تصور نہیں رکھتے. فرض یہ کہ انسان کا جو تصور ہے وہ ایسنشلسٹ ہے ہی نہیں, اور آپ بنانا چاہتے ہیں ایک ایسا نظام جو کہ آفاقی ہو, جو کہ ایبسلوٹ ہو, ٹرو فار آل ٹائم ہو, اور جو کہ فاؤنڈیشنلسٹ ہو. لیکن آپ کا جو تصور انسان ہے وہ تو اینٹی فاؤنڈیشنلسٹ ہے. یعنی کہ آپ کہتے ہیں انسان کی ذات میں تو کوئی ایسا جوہر موجود ہی نہیں جو تبدیل نہ ہو, ہر چیز تبدیل ہوتی رہتی ہے. تو اگر ہر چیز ہی تبدیل ہوتی رہتی ہے تو آپ کیسے یہ کہہ سکتے ہیں کہ کوئی ایسی سچائی ہے جو زمانے کے ساتھ تبدیل نہیں ہوتی؟ کیوں؟ کیونکہ جو سچائی کا بیئرر ہے وہی تبدیل ہو گیا, تو سچائی بھی تو تبدیل ہو جائے گی. اگر سچائی کا بیئرر تبدیل ہو رہا ہے تو یہ کیسے کہہ دیں کہ ایک سچائی سب کے لیے سچائی رہی ہے, اس کے لیے کچھ اور سچائی ہوگی, ان کے لیے کوئی اور سچائی ہوگی, ان کے لیے کوئی سچائی ہوگی. جو سچائی تمہاری تبدیلی سے ہم آنگ ہے وہ سچائی تمہارے لیے سچائی ہے, اور جب تم تبدیل ہو جاؤ گے تو وہ سچائی کے پیمانے بھی تبدیل ہیں. اس لیے وہ یونیورسلسٹ بھی نہیں ہو سکتی. اور وہ یونیورسلسٹ اور ایبسولوٹسٹ کیوں نہیں ہوتی؟ اس لیے کہ وہ فاؤنڈیشن ہی نہیں رکھتی اپنی کوئی, وہ اینٹی فاؤنڈیشنلسٹ ہوتی ہے. تو یہ ڈسکورس اینٹی فاؤنڈیشنلزم کا اور فاؤنڈیشنلزم کا ڈسکورس جو ہے اس کو کیٹر کرتا ہے روٹری اپنے آرٹیکل کے اندر, ٹھیک ہے. لیکن اسی پیراڈائم کے اندر ہم انٹلیکچوئل ہیومن ہسٹری میں مختلف ڈومیننٹ تصورات انسانی جو کہ وضع کیے گئے اور ان کی توجہ پیش کی گئی اور تشریح پیش کی گئی, وہ ہم ڈسکس کریں گے. لیکن ابھی پہلے یہاں پر یہ جو میں نے تین کانسیپٹ بتائے, مطلب بیسیکلی میں نے دو کانسیپٹ بتائے, اگر دیکھا جائے تو میں نے ایک ہی کانسیپٹ بتایا ایسنشلزم, باقی سب اس کی رد ہے. اور ایسنشلزم کے ساتھ جو نتائج جوڑے ہیں وہ فاؤنڈیشنلزم جوڑا ہے, یونیورسلزم جوڑا ہے اور ایبسولوٹزم جوڑا ہے. اور اس کا الٹ اگر آپ کر دیں تو ایسنشل اینٹی ایسنشلزم یا نان ایسنشلزم ہے, اور اس کی جو اپروچز ہیں وہ اور اس کی جو کرالریز ہیں وہ اینٹی فاؤنڈیشنلزم ہیں, ریلیٹیوسٹ ہیں اور کنٹیجنٹ ہیں. ذرا مجھے ٹھنڈا پانی ہوگا, ٹھنڈا پانی. اگر اس سے کوئی بات کرنی ہے تو
مطلب یہ جو تصور ہے, مطلب ایسنشلزم اور نان ایسنشلزم, کہ انسان کی ذات ایک ایسا کچھ کہہ سکتا ہے کہ جو کبھی تبدیل نہیں ہوتا, اور ایک تصور یہ کہ ایک حصہ ایسا ہے جو ایک کیا بلکہ وہ تبدیل ہی ہوتا رہتا ہے. سوال یہ جو تصور یا نظریہ یا عقیدہ ہے اس کی سورس کیا ہے؟ یعنی یہ کس نے بتایا ہے کہ انسان کی ذات کا حصہ بدل جاتا ہے, اور ایک نے کہہ دیا کہ انسان کی ذات کا حصہ نہیں بدلتا, اور اسی پر پھر علمیت اور آنٹولوجی اور اپسٹیمولوجی جو ہے بلڈ اپ ہوتی ہے؟
بالکل.
اس کی سورس کیا؟
جو لوگ اینٹی ایسنشلسٹ ہیں, جو کہتے ہیں جوہر نہیں ہوتا, ان کے لیے بہت آسان ہے یہ بتانا. کیوں؟ کیونکہ تبدیلی انہیں نظر آتی ہے. انسان بوڑھا ہو جاتا ہے, بچہ بڑا ہو جاتا ہے, یہ اسے نیچرل لگتا ہے کہ دیکھو ایسا ہی تو ہے, اس میں حیرت ہی کیا بات ہے, یہ میٹر آف فیکٹ ہے کہ آپ بچے تھے اور اس عمر کو پہنچ گئے اور کل کو بوڑھے ہو جائیں گے اور پھر انتقال ہو جائے گا, اور جو ہے پہلے جو تھا وہ آپ کے گھر کے اندر جو تھا وہ کچی مٹی کا فرش تھا اور اب سیمنٹ کا فرش آ گیا. اور یعنی کہ تبدیلی تو ہو رہی ہے, اور معاشرے کے اندر بھی تبدیلی ہو رہی ہے, اور اخلاقیات میں بھی تبدیلی ہو رہی ہے, اور روایت میں بھی. اس کے لیے وہ کوئی زیادہ کوئی سبسٹینٹیو آرگیومنٹ نہیں, وہ کہتے ہیں میٹر آف فیکٹ ہے.
میٹر آف فیکٹ یہ اس وقت ہوگا کہ جب آپ انسان کو ایز اے میٹر ٹریٹ کر رہے ہوں.
ایسا نہیں, وہی کہتے ہیں کہ مادی سطح پر بھی تبدیل ہوتا ہے اور غیر مادی سطحوں پر بھی تبدیل ہوتا ہے. سوچ کی سطح پر بھی تبدیلی آتی ہے, معاشرتی سطح پر بھی تبدیلی آتی ہے. اب جیسے سوشل اینتھروپالوجسٹ ہیں, مٹیریلسٹ نہیں ہوتی ہے, لیکن معاشرتی تبدیلیوں کو واضح کرتے چلے جاتے ہیں. یہ اور بات ہے کہ ان معاشرتی تبدیلیوں کا سورس کس چیز میں تلاش کریں, تو کچھ سوشیولوجسٹ آپ کو ایسے ملیں گے جو کہ بالکل مادی بنیادوں پر اس تبدیلیوں کو بیان کریں گے. کچھ ایسے ہوں گے جو مادی بنیادوں میں نہیں بلکہ مادی بنیادوں کو ان سوچ کی سطح پہ آنے والی تبدیلیوں سے بیان کریں گے, لیکن وہ سارے مٹیریلسٹ نہیں ہیں.
نہیں مطلب اگر ریلسٹ نہیں بھی ہے مطلب یعنی جو ان کا مطلب سائنٹیفک میتھڈولوجی ہے مطلب ظاہر ہے وہ تو انڈکشن اور ڈڈکشن ہی سے چل رہی ہے مطلب. تو سورس کیا ہے مطلب یعنی اس علمیت کا سورس کیا ہے, یا تو انڈکشن ہے یا ڈڈکشن ہے یا فالسیفیکیشن ہے اور کیا ہے مطلب یعنی میٹریلسٹک پیراڈائم کے اندر ہی یہ سوچ جو ہے مطلب پنپتی ہے اور اسی میں چلتی ہے مطلب.
نہیں مسئلہ یہ ہے کہ انسان کو جس نوعیت کا آپ بیان کر دیں گے اسی نوعیت کا ذریعہ علم بھی آپ کو لے جائیں گے. جیسے فرض ہے کہ سائنٹیفک میتھڈالوجی پر سارے فلسفی اگری نہیں کر سکتے. مثلاً یہ کہ اگر انٹیوشن ورکسا سے آپ پوچھیں اور ہارٹ مین سے پوچھیں یا مور سے پوچھیں تو کہے گا بالکل یہ جو سائنس ہے تو پرابلمٹک ہے, بیسک فنڈامینٹلی پرابلم ہے. اور سائنس کے جتنے دعوے ہوتے ہیں علم ہوتا ہی نہیں. ہارٹ مین اور برسن یا اگر آپ کریٹک پڑھیں سائنس کے اوپر تو وہ یعنی کہ اگر یہاں پر سائنس ڈپارٹمنٹ میں پڑھا دیا ہے نا تو لوگ اپنے یہ ماننے پہ ہی تیار نہیں ہوں گے کہ کوئی پڑھا لکھا آدمی کہہ رہے. اتنی ریڈیکل کریٹک ہے وہ, اتنی ریڈیکل. لیکن وہ کہے گا کہ دیکھو اثر علم جو ہوتا ہے وہ تو وجدان کے ذریعے ملتا ہے, لیکن انسان کو پھر وہ ایسا بیان کرے گا جو کہ وجدان کی بنیاد پر حقیقت کو پہچاننے کی صلاحیت رکھتا ہے. تو جو بھی تصور علمیت وہ لے گا نا وہ ہم آہنگ ہوگی اس تصور انسان کی ڈیفینیشن پہ کہ انسان کو میں لیتا کیا ہوں. تو وہ ہم دیکھتے ہیں مختلف لوگ مختلف اسینشلزم کے لیے جو دلائل نکالتے ہیں ان کے نتیجے میں جو ذرائع علم پیدا ہوتے ہیں وہ ڈفرینٹ ہوتے ہیں, جو نان اسینشلسٹ ہیں ان کے ذرائع علم ڈفرینٹ ہوتے ہیں, جو اسینشلسٹ ہیں ان کے ذرائع علم چونکہ ڈفرینٹ ہیں ان کی اخلاقیات بھی ڈفرینٹ ہیں, اور جو نان اسینشلسٹ ہیں چونکہ ان کے ذرائع علم بھی ڈفرینٹ ہیں ان کی اخلاقیات بھی ڈفرینٹ.
میٹا فزیکل پوزیشن تو دیں گے نا مطلب پہلے کوئی بھی آدمی ہو تو پہلے وہ ایک میٹا فزیکل پوزیشن دے گا کہ انسان ایسا ہے اور چونکہ یہ ایسا ہے اس لیے ایسا ہی ہوگا. تو وہ انٹرپریٹیشن کرے گا
ایگزیکٹلی. اور یہ جو تصور انسان ہے ہیومن مائنڈ جو یا ہیومن کیا ہے یا ذات کیا ہے یہ بنیادی طور پر ایک مابعد الطبیعاتی ہی پوزیشن ہے, میٹا فزیکل پوزیشن ہی ہے. جب میں ہیومن نیچر شروع کروں گا تو میں یہی سے شروع کرتا کہ پہلے آپ کو یہ ماننا پڑے گا کہ حقیقت کیا ہے, پھر آپ یہ بتائیں گے کہ حقیقت کو میں کیسے جان سکتا ہوں, اور پھر آپ یہ بتائیں گے کہ کیا ہونا چاہیے اور کیا نہیں ہونا چاہیے, پھر آپ بتائیں گے کہ خوبصورتی کیا ہے.
سب سے پہلے بنیادی سوال یہ ہے حقیقت کیا ہے, یہ تو میں بتاؤں گا لیکن پہلے سے یہ بتانا ضروری ہے نا کہ میں نے حقیقت ڈرا کر دی فزیکلی. اگر آپ اس کو سمجھ کے لیے اگر آپ اس کو لیں گے سب سے پہلے تو آپ یہ بتائیں گے کہ میں نے حقیقت ڈرا کیا ہے, میں کیا اس کو میں نے پمبا کیا رکھا ہے یا مرکز میں نے سنا.
مسئلہ یہ ہے اسینشلزم یہ کہتا ہے کہ آپ کبھی کسی کو پہچانا ہے تم نے نہیں, فلسفے کی بات نہیں فلسفے کی بات مطلب کوئی کسی دوست کو بہت عرصے بعد پہچان لیا نا, جب تم نے اسے پہچانا تو پہچاننے کے بعد تمہیں کوئی ڈس اپوائنٹمنٹ ہوئی کہ یار یہ تو بدل گیا, ایسا کبھی ہوا ہے نا؟ اور کبھی ایسا ہوا کہ ملنے کے بعد میں نے کہا نہیں بالکل نہیں بدلا, ایسا ہوا؟ تو یہ کس بنیاد پہ پہچان لیتے ہیں؟ نہیں, جو لائک اٹریکٹس لائک. جو کیمسٹری کا بھی اصول ہے لائک ڈیزالو لائک, لائک ڈیزالو لائک, یعنی کہ جو جیسا ہوتا ہے وہ اس کو اپنے اندر حل کر لیتے ہیں. اس لیے جب تم اپنی ریئل ایسنس کو دیکھتے ہو تو تم اس کو پہچان لو. تو ایسنس کو جاننے کے لیے تمہیں کوئی فلوسافیکل انالیسس میں نہیں جانا پڑتا کہ تم کیا ہو, صحیح؟ لیکن بنیادی طور پر اگر تم کوئی ذریعہ علم کی نشاندہی کر بھی دو کہ بھائی میں نے اپنے آپ کو پہچانا عقل کے ذریعے یا ارادے کے ٹوٹنے کے ذریعے پہچانا اپنے آپ کو, किसी भी तरह पहचाना अपने आप को, वही के जरिए पहचाना, किसी भी जरिए से पहचाना, जिस जरिए से ही पहचाना उसको तुम एक मेटाफिजिकल रियलिटी के तौर पे मानते हो तभी बात आगे चलेगी। मॉडर्न फलसफियों ने, ये हम बाद में डिस्कस करेंगे, मॉडर्न फलसफियों ने इस अप्रोच को क्रिटिसाइज किया और उन्होंने कहा ये जो तरतीब तुम बताते हो ना कि पहले हकीकत को बताओ, फिर बताओ कि हकीकत को मैं कैसे जान सकता हूँ, फिर ये बताओ कि क्या खैर है क्या शर, असल मसला ये नहीं है। असल मसला है पहले तुम ये बताओ कि तुम क्या जान सकते हो और क्या नहीं जान सकते, फिर ये बताओगे कि हकीकत क्या है और फिर तुम ये बताओगे कि खैर क्या है और शर क्या है। तो वो मॉडर्निस्टों ने इसको तब्दील करने की कोशिश की, लेकिन एसेंशियलिज्म और नॉन एसेंशियलिज्म के हवाले से चाहे तो मॉडर्निस्टिक लाइन इख्तियार करो या क्लासिकल लाइन इख्तियार करो या स्कॉलेस्टिक लाइन इख्तियार करो, तीनों सूरतों में ह्यूमन एसेंशियली क्या है या नॉन एसेंशियली क्या है, ये बुनियादी तौर पर एक मावादुल तबियाती सवाल है। चाहे पहले तुम इल्मियती सवाल हल कर लो फिर माबादुल तबियात पे आ जाओ, या पहले माबादुल तबियात से चलो फिर इल्मियत को निकालो, दोनों सूरतों में है बुनियादी तौर पर ये मेटाफिजिकल क्वेश्चन ही। और मेटाफिजिकल क्वेश्चन जो है, मैंने तुम्हें पहले भी बता चुका हूँ फिर से बता रहा हूँ कि मेटाफिजिकल क्वेश्चन को हम दो सतह पर अग्री यानी एनालाइज करते हैं, एक ऑन्टोलॉजिकल और दूसरा कॉस्मोलॉजिकल। ऑन्टोलॉजिकल क्वेश्चन और कॉस्मोलॉजिकल क्वेश्चन दोनों एक दूसरे के साथ इंटरकनेक्टेड है कि पहले आप ये बताते हैं कि कायनात में हकीकतों की तरतीब क्या है और उन हकीकतों की तरतीब में इंसान का क्या मकाम है, दैट इज कॉस्मोलॉजी, ऑर्डरिंग ऑफ बीइंग। और ऑर्डर तुम कर नहीं सकते बीइंग को जब तक कि तुम्हें पता ना हो कि कौन सी बीइंग क्या है, उसको तरतीब किस बुनियाद, यानी कि किस बुनियाद पे तुम खुदा को इंसान से ऊपर रखते हो। बहुत सारे लोगों की कॉस्मोलॉजी में कहता है खुदा को मैंने मार डाला, मैं हूँ खुद खुदा, सुपरमैन हूँ मैं, यूबरमांच, तो उसकी कॉस्मोलॉजी कुछ और है, उसकी कॉस्मोलॉजी कुछ और है। और वो लोग जो खुदा को मानते हैं वो कहते हैं ये दीज पीपल आर प्रिज्यूमिंग दी स्लेव मोरालिटी, स्लेव मोरालिटी है, मास्टर मोरालिटी है ही नहीं। मास्टर मोरालिटी में तो तुम खुद राइटर होते हो अपनी डेस्टिनी के, तो उसकी कॉस्मोलॉजी बिल्कुल डिफरेंट होगी। तो ये कॉस्मोलॉजी में डिफरेंस इसलिए आता है कि आप हकीकत को पहचानते हैं तभी तो आप हकीकत को तरतीब दे सकते हैं। फर्क किया कि मुख्तलिफ ब्रांड की बनी हुई चायें हैं और चाय पहचानना आती है तुम्हें, तभी तुम इनको तरतीब में रख सकते हो ना, सबसे बेहतर चाय कौन सी बनी हुई, उससे बेहतर कौन सी बनी हुई, उससे बेहतर उससे बदतर कौन है, बदतर कौन, ये तुम ऑर्डर में कौन कर सकता है, वो आदमी जिसने चाय पियो वो पहचानता हो चाय को। इसी तरीके से हकीकत को पहचानने का जो मैकेनिज्म है वो ऑन्टोलॉजी देती है। तो हकीकतन जब तुम ह्यूमन नेचर से डील करते हो तो बुनियादी तौर पर ये एक ऑन्टोलॉजिकल एनालिसिस है, ऑन्टोलॉजिकल एनालिसिस, ठीक है। बिल्कुल, बहुत सारे लोग कहते हैं कि इन दोनों के बीच में भी चीज है, मतलब ये कि चेंज का एक ऐसा तस्वीर तुम्हारे पास मौजूद हो जिसमें ना तुम्हें क्रिएटर की जरूरत ना हो, लेकिन उसका मतलब ये भी नहीं हो कि तुम सेल्फ गवर्न्ड हो। हाँ, इसे हम डायलेक्टिकल प्रोसेस ऐसा प्रोसेस होता है जो कि सेल्फ सस्टेनिंग प्रोसेस होता है जिसमें प्राइम मूवर की जरूरत नहीं होती, तब्दीली का एक ऐसा सिलसिला जो अपने वजूद के लिए किसी प्राइम मूवर के ऊपर इन्हेसार न करे, बल्कि थीसिस से एंटीथीसिस और एंटीथीसिस से सिंथेसिस खुद ब खुद निकलता चला जाए। तो सेल्फ परपिचुएटिंग सिस्टम, जैसे कारनॉट इंजन उसने बनाने की कोशिश की थी ना, ये कारनॉट इंजन का तस्वीर उसके पास थोड़ी था, तो बुनियादी तौर पर फलसफे का तस्वीर था जिस चीज को उसने बना क्वेश्चन करने का, समथिंग कम्स आउट फ्रॉम नथिंग इज इम्पॉसिबल, एरिस्टॉटल कहता है समथिंग मस्ट कम्स आउट फ्रॉम समथिंग, है अगर तुम कहो समथिंग कम्स आउट फ्रॉम नथिंग इज इम्पॉसिबल, तो उसने कहा क्या एक ऐसा इंजन मैं बना सकता हूँ कि जो फ्यूल उसमें डाला जाए उस फ्यूल से वो चले भी और उस फ्यूल से जो वो वर्क प्रोड्यूस करे उससे दोबारा वो फ्यूल रिप्रोड्यूस कर ले और सेल्फ परपिचुएटिंग मोशन मशीन बन जाए, यानी कि लॉस ना हो, यानी कि अब उसका जो कंज्यूम करे एनर्जी, उसके नतीजे में जो वर्क प्रोड्यूस करे वर्क भी इन दी फॉर्म ऑफ एनर्जी हो, और वो फिर दोबारा से कंज्यूम हो जाए इन दी फॉर्म ऑफ एनर्जी, और एनर्जी से फिर वो वर्क और फिर वर्क। लेकिन ये पता चला कि जितनी एनर्जी तुम देते हो उतना वर्क वो प्रोड्यूस नहीं करता, बल्कि कुछ एनर्जी लॉस हो जाती है ड्यू टू फ्रिक्शन और सो मैनी फैक्टर्स, इसलिए सेल्फ परपेचुएटिंग मोशन मशीन पॉसिबल नहीं है। तो क्या एक ऐसा सिस्टम आप बना सकते हैं, यानी कि फिजिक्स वगैरह के अंदर एंट्रोपी वगैरह, एंट्रोपी चेंज वगैरह तुम लोग पता है ना, कि एक थैले में अगर तुम रेत भर दो और फिर समंदर के किनारे रख दो, लहरें उसमें आए तो लहरें उससे टकराएंगी, तो उसमें टकरा 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 के उसकी वो सिलाई खुल गई और उसमें से रेत निकल गई। तो लहरों से अगर वो रेत बाहर निकली है तो लहरों से क्या रेत दोबारा वापस उसमें जा सकती है? चली जाती है, थोड़ी रेत निकल गई, थोड़ी रेत वापस अंदर चली गई। लेकिन क्या फिर वैसे ही बराबर की भर जाएगी वो बोरी? कभी नहीं भरी। इसे ही कहते हैं एंट्रोपी चेंज। सिस्टम के अंदर चेंज के नतीजे में कुछ ना कुछ एंट्रोपी चेंज जरूर होता है, फिलेंट्रोपी यही होती है। हाँ, पता है ना तुम लोगों को ये बात, फिलेंट्रोपी। तो इसका मतलब है सिस्टम के अंदर चेंज तो है लेकिन सेल्फ सस्टेनिंग सिस्टम नहीं है, क्योंकि सिस्टम ने वो थैला भरा नहीं था, इसलिए सिस्टम वो थैला खाली भी नहीं करेगा, और खाली कर भी दिया तो दोबारा से वैसा नहीं भर सकता, और अगर भरा भी तो एंट्रोपी चेंज रहेगी, फिर एंट्रोपी की हमेशा जरूरत रहेगी। ठीक है, तो ये दो पैराडाइम है भाई ह्यूमन नेचर के हवाले से। और कोई कोई तो बेशुमार क्वेश्चन, बड़े खौफनाक प्रॉब्लमेटिक क्वेश्चन उठ सकते हैं, अगर तुम उठाओ। जी, तब्दीलियों के नतीजे में पैदा होती है। मकसद सोशल आइडेंटिटी, पर्सनल आइडेंटिटी दो अलग अलग चीज। सोशल आइडेंटिटी जो होती है वो किसी एक कॉन्शियसनेस के अंदर पैदा नहीं होती, बल्कि वो कलेक्टिव होती है। ठीक, और तुम्हारी एक इंडिविजुअल आइडेंटिटी है। ये मुमकिन है कि सोशल आइडेंटिटी के जेर असर कोई भी इंसान उस सोशल आइडेंटिटी को मुकम्मल तौर पर ओन ना करता हो। ठीक, लेकिन उस सोशल आइडेंटिटी के जेरे असर उसकी इंडिविजुअल आइडेंटिटी तब्दील हो जाए, क्योंकि वो पूरा का पूरा मजर नहीं है उस सोशल आइडेंटिटी का। क्यों? क्योंकि वो आइडेंटिटी उसने थोड़ी कंस्ट्रक्ट की, बहुत सारे सोशल एक्टर के नतीजे में कंस्ट्रक्ट हो गए। लेकिन और उसे पूरा का पूरा वो ओन भी नहीं करता। मेरे माशरे में जो कुछ हो रहा है सब मैं ओन कर रहा हूँ, लेकिन वो क्या मेरी इंडिविजुअल आइडेंटिटी को अफेक्ट कर सकती है? वो कहते हैं कि अफेक्ट कर सकती है। सोशियोलॉजी की बहुत बड़ी तादाद है जो कहती है कि अफेक्ट चेंज कर सकती है। दूसरा, कुछ ये तो एक मैंने बिल्कुल आसान तरीन पॉपुलर व्यू है, कुछ ऐसे सोशियोलॉजिस्ट हैं जो माशरे को एक ऑर्गेनिज्म के तौर पे लेते हैं। जिस तरह इंसान एक ऑर्गेनिज्म है ना, माशरे को भी एक ऑर्गेनिज्म के तौर पे लेते हैं, जो अपना वजूद अपने अंदर रखता है इंडिपेंडेंट ऑफ यू इंडिविजुअल, जैसे स्पेंसर। और जिस तरीके से एक लिविंग ऑर्गेनिज्म अपने सर्वाइवल के लिए स्ट्रगल करता है उसी तरह वो कहता है माशरा भी अपने सर्वाइवल के लिए बिल्कुल उसी तरह स्ट्रगल करता है जिस तरीके से एक लिविंग ऑर्गेनिज्म करता है। स्पेंसर जो है वो डार्विनियन मॉडल अप्लाई कर देता है माशरे के ऊपर, इसको हम कहते हैं सोशल डार्विनियन। बड़े बड़े पढ़े भाई, ऐसे ऐसे पढ़े के हैरान, बाद में तो पूरी पूरी इंसानी तारीख के ऊपर अप्लाई कर दिया वो सोशल एंथ्रोपोलॉजिकल एनालिसिस, पूरी इंसानी तारीख पैगंबरों पे अप्लाई कर दिया उसने, पैगंबरों के ऊपर वो मेथडोलॉजी अप्लाई कर दी। अली शरीयती ने पैगंबरों के ऊपर अप्लाई कर दिया मार्क्सिस्ट प्रिमिटिव कम्युनिज्म और इसका जो मैकेनिज्म है उसके उनके ऊपर अप्लाई कर
दिया। सवाल है मतलब ये जो कुछ भी सवाल आते हैं जैसे कि तो आइडियाज है, मतलब यानी एसेंशियलिज्म भी एक आइडिया है और ये मतलब एंटी एसेंशियलिज्म भी आइडिया है और ये क्वेश्चन है ये भी आइडिया है, स्पेंसर जो है उसका भी सोशल डार्विनिज्म है वो भी एक आइडिया है। सवाल ये मतलब आइडियाज कहाँ से आते हैं, आइडियाज की सोर्स है क्या, मतलब
कुछ लोग ये कहते हैं
और किस आइडिया को किस आइडिया पर कॉपी दी जाएगी उसका जो है पैराडाइम कहाँ से आएगा।
देखिए मसला ये होता है कि आइडियाज की मानवीयत जो है उसकी और इसके ऊपर बहुत सारी बहस है, यानी कि अगर फर्ज किया कि मैं आपसे एक ऐसे आइडिए को एक्सप्लिकेट यहाँ पे करता हूँ जिसका रेफरेंट मौजूद है इस कमरे के अंदर ही वो के वो आइडिया, लेकिन उसका रेफरेंट मैं दिखा सकता हूँ आपको, फिर उसकी फंक्शनैलिटी भी दिखा सकता हूँ, उसको प्रैक्टिस भी करता हूँ और आप भी प्रैक्टिस करते हैं, तो उस आइडिए की मानवीयत उस आइडिया की मानवीयत से ज्यादा वसी होगी जो कि आप प्रैक्टिस नहीं कर रहे अपनी लाइफ में वो के दोनों आइडिया। मसलन मैं कहता हूं कि ग्लास, और यहां पर बार बार ग्लास का इस्तेमाल भी कर रहा हूं, पी भी रहा हूं, ये मोबाइल फोन, लेट सपोज ये मोबाइल फोन अभी तकलीफ नहीं हुआ, किसी ने नहीं देखा मोबाइल, हमें नहीं पता। मैं मोबाइल फोन एक लफ्ज देता हूँ, मोबाइल फोन एक चीज होती है जिसमें हजारों किलोमीटर दूर बैठ के भी आप अपनी बात पहुंचा सकेंगे और वो आपकी बात सुन सकेगा, आप उसकी बात सुन सकोगे, वो आपको तस्वीरें भेजेगा, आप उसे तस्वीरें भेजोगे और वो आपको जो, तो इस आईडीए को बामायने समझने के इम्कान तुम्हारे लिए ज्यादा है गो के तुम्हारे किसी लाइव एक्सपीरियंस में इस कदम की कोई चीज मौजूद नहीं है। और गिलास एक ऐसी चीज है जिसे तुम बरत रहे हो, तो कौन सा आइडिया ज्यादा मानवीयत अपने अंदर रखता है, ठीक, एक तो ये आइडिया है कि जिनके रेफरेंट इस वर्ल्ड में मौजूद हैं और जिनके रेफरेंट इस वर्ल्ड में मौजूद नहीं है। तो क्या रेफरेंस एक ही तरह के होंगे, इसका मतलब आप कहें भाई, इसका मतलब आप ये कह रहे हैं कि रेफरेंस वो चीज होती है जो कि मटेरियल होती है, ये चूंकि मटेरियली आपके सामने जीता मौजूद था और आपने जीती जाती जिंदगी में इसको देख रहे थे इसलिए वो आइडिया आप इसे रियल समझते हो, और चूंकि मोबाइल फोन अभी जीती जाती जिंदगी में तुम्हारे पास मौजूद नहीं है इसलिए वो, तो इसका मतलब है मानवीयत आती है मादियत से, तो ऐसा नहीं। मसलन आप महसूस करते हैं गिल्ट, गिल्ट इस तरह जैसा ये ग्लास है आपके पास मौजूद नहीं है इस तरह, लेकिन गिल्ट हुई है तुम्हें कभी न कभी फर्ज किया, गिल्ट बजाते खुद एक आइडियल तो है लेकिन वो इस ग्लास से ज्यादा रियल है, इस ग्लास से ज्यादा खौफनाक है। You can destroy this glass, but you cannot destroy guilt. वो ये हुजरल का के अल्फाज है, You can destroy a jam jar, but you cannot destroy guilt. The idea of guilt is more real than the idea of jam jar. हालांकि jam jar रोजाना तुम्हारी टेबल के ऊपर, कम अज कम हुजरल की टेबल के ऊपर रोजाना होता था, वो कहता है कि ये नहीं कि जो फिजिकल वर्ल्ड में है वो ज्यादा रियल है, वो कहता था हर वो चीज जिसको तुम एक्सपीरियंस कर सको वो आइडिया है, और एक्सपीरियंस सिर्फ फाइव सेंसेस की बुनियाद पे नहीं करते, डाउट को तुम छू चख नहीं सकते लेकिन डाउट का भी एक आइडिया और शक तुम्हें हुआ है बहुत दफा और उसका आइडिया तुम्हारे पास मौजूद है और वो रियल है, तो تو آئیڈیاز جو ہوتے ہیں ان کی مانویت کا تعلق اس بات سے ہوتا ہے کہ اس کو تم نے بھرتا ہے یا نہیں, اور جس کو تم نے بھرتا ہوتا ہے اس آئیڈیا کی مانویت تمہارے لیے زیادہ وسیع ہے. میرے لیے دنیاویت سے متعلق آئیڈیاز کو زندگی میں برتنا آسان اس لیے کہ میں ایک فزیکل باڈی رکھتا ہوں, اور میں جب چٹائی پہ سوتا ہوں تو چٹائی مجھے میرے جسم پہ چھپتی بھی ہے, اور وہ چھپے ہوئے نشان مجھے نظر بھی آتے ہیں, اور جب میں زمین کے اوپر اپنا جسم رکھتا ہوں تو میرے جسم کی کھال جو ہے وہ جل جاتی ہے اور نشان پڑ جاتی ہے. تو میں کہوں نہیں یہ کچھ نہیں, کہنے سے کچھ نہیں ہوتا چاہتا ہے نا, وہ تو ہے. تو مطلب یہ کہ جن چیزوں کو آپ برت رہے ہوتے ہیں ان کی ریالٹی یا ان کی مانویت آپ کے پاس زیادہ ہوتی ہے, لیکن وہ اسپیسیفک نہیں ہے فزیکل آبجیکٹ. لیکن اسی طریقے سے ایسینشلزم کا جو زور تھا وہ یہ تھا کہ جب کوئی ایسینشلسٹ آرگیومنٹ دیتا ہے اور کوئی انسان اپنے آپ کو ٹٹولتا ہے اور اس کو وہ آئیڈیا کورسپونڈ کرنے لگتا ہے کسی ایسے اپنے وجود کے حصے سے جس کو وہ اپنی جوہر تلاش پہچان لیتا ہے, تو اس کے لیے امکان ہوتا ہے کہ وہ ایسینشلزم کو اختیار کر لے. اور اگر ایسینشلزم کا آرگیومنٹ وہ لیتا ہے اور اپنے اندر جب وہ چٹولتا اور تلاش کرتا ہے تو اسے کچھ ایسا نہیں مل پاتا, تو امکان ہے کہ وہ ایسینشلزم کو رٹ کر.
انڈیویجل آئیڈینٹی جو ہے وہ
باقی ہے یا ہوموجینیٹی ہے؟ دیکھو ہوموجینیٹی کو جس طریقے سے تنقید کا نشانہ بنایا گیا پچھلے 100 سال یا 50 سال, اگر تم سوسیولوجسٹوں کو بھی اٹھا لو تو آئیڈیل یہی رہا کہ ہوموجینیٹی پیدا کی جائے. یہ پچھلے 50 سال کی کہانی ہے جو کم از کم میں سمجھتا ہوں. ایک بڑا آدمی آپ دکھا سکتے ہیں تاریخ میں, کم از کم فلسفے کی دنیا میں, جس نے بڑی شدت سے انڈیویجول ڈفرینسز کو ہائی لائٹ کرنے کی کوشش کی, جیسے پروٹاگونس. باقی زیادہ تر لوگوں نے یونیورسلٹی کو پرچور کیا. وہ فلسفی جیسے ہیراکلائٹس وغیرہ ہے جو ان کے سسٹم میں یونیورسلٹی ممکن ہی نہیں تھی, وہ ہم ڈسکس کر لیں گے, وہ ایکسیپشنل ہے. مگر زیادہ تر نے یہی کوشش کی کہ انسان پسند کرتا ہے کلیکٹیوٹی کو. اس کی وجہ یہ ہے کہ وہ انڈیویجول آئیڈینٹی سسٹین کر ہی نہیں سکتا. تم اپنی آئیڈینٹی کانسٹیٹیوٹ ہی کرتے ہو وتھ دی ہیلپ آف دی ادر, ورنہ تم لینگویج ہی نہیں استعمال کر سکتے. تمہیں کوئی پالے گا نا, کسی کو پالے بغیر تو تم پیدا نہیں ہوتے. پھر یہ کہ تم پیدا ہو گئے نہیں. ہوموجینیٹی کلیکٹیوٹی کا ایک ان انٹینڈیڈ کانسیکوینس ہے, اور یہ کہ پھر تمہاری جو زبان ہے وہ کلیکٹیو میننگ ہے, یعنی کہ تمہاری لینگویج پبلک ہے, پرائیویٹ لینگویج پاسبل ہی نہیں ہے. یعنی کہ ٹائم سے پہلے تک یہ سمجھا جاتا تھا کہ پرائیویٹ لینگویج ممکن ہے, وہ میں بتاؤں گا جب میں روٹی کا آرگیومنٹ بتاؤں گا تو یہ پورا بتاؤں گا کہ پرائیویٹ لینگویج آرگیومنٹ کا کیا دلیل نکلتی ہے. اور لیکن وہ یہ کہتا ہے کہ پرائیویٹ لینگویج کوئی چیز ہی نہیں ہوتی, لینگویج پبلک ہی ہوتی ہے. تو جب تم اپنی انڈیویجول انفرادیت کو پبلک کانسیپٹ کے اندر انڈرسٹینڈ کرو گے تو واٹ ایکچولی یو آر ڈوئنگ, یو آر ٹرائنگ ٹو انڈرسٹینڈ یو آر پرائیویٹ ایکسپیرئنس تھرو پبلک لینگویج. سو واٹ ایکچولی یو آر انڈرسٹینڈنگ دی پرائیویسی آف ایکسپیرئنس تھرو پبلک میننگ. تو اپنے آپ کو جو تم پہچانتے ہو تو پبلک میننگ میں ہی پہچانتے ہو. تو وہ میننگ کا تعین تم نے اپنی انڈیویجولیٹی میں تھوڑی کیا ہو, تو کلیکٹیوٹی میں کیا. تو پہلی بات تو یہ ہے کہ جو آئیڈینٹی اسرشن جو اس وقت بڑے پرابلم ہوئی ہے وہ میننگ فل ہے بھی یا الوژنری ہے, یہ بتاتے خود ایک پرابلمٹک چیز ہے.
اچھا یہ جو زمانے کے خواہشات جو ہے وہ کہاں سے آتی ہیں, مطلب خواہشات آئیڈیاز سے آتی ہیں یا خواہشات کے ذریعے میں آئیڈیاز ڈیولپ ہوتے ہیں؟
دیکھیں اب یہ تو اس میں ख्वाहिशा जरा तो खुद आइडियाज ही होती है, आइडियाज ही होती है, लेकिन प्रॉब्लम ये है कि उसका सोर्स क्या है। अब कुछ लोग कहते हैं उसके सोर्स पैथोलॉजिकल है, पैथोलॉजी है, यानी कि आप एक खास किस्म, जैसे जो अगर आप इंस्टिंक्चुअल डिजायर है, अब इंस्टिंक्चुअल डिजायर जो है उसकी रूट्स पैथोलॉजिकल है, मतलब ये कि आपको भूख लगती है, खाने की ख्वाहिश है आपको, आपको पानी की ख्वाहिश है, आपको सेक्स की ख्वाहिश है। अब ये डिजायर्स तो नहीं है, ये डिजायर्स नीड्स हैं, ये आपकी नीड्स हैं, लेकिन आपकी इसकी बुनियाद पैथोलॉजिकल है। क्यों? क्योंकि जब मिनरल लेवल ड्रॉप करता है तो ये इमर्ज होती है, और इमर्ज उस वक्त तक होती रहेगी जब तक कि आप वो मिनरल इनडेफिशिएंसी को दूर नहीं करते। अगर आपने मिनरल इनडेफिशिएंसी दूर नहीं की और इस ख्वाहिश को तकमील नहीं की तो आपका इंतकाल हो जाएगा, लिहाजा आपका फिजिकल सर्वाइवल ही मुमकिन नहीं है अगर आप अपनी इंस्टिंक्चुअल डिजायर या इंस्टिंक्चुअल नीड्स को सेटिस्फाई न करें। तो हमने इन नीड्स और डिजायर में फर्क कर लिया। नीड्स वो जिनके बुनियाद बगैर आप पैथोलॉजिकल सर्वाइवल या बायोलॉजिकल सर्वाइवल मुमकिन ही नहीं है, या ये कि आप डिजायर वो जो कि नीड के मावरा कुछ और जिनके बगैर आपका बायोलॉजिकल सर्वाइवल मुमकिन हो सके, तो इसका मतलब है कुछ तो पैथोलॉजिकल होंगी। अच्छा, पैथोलॉजिकल है या बायोलॉजिकल है तो क्या सब चीज वो कहेंगे? कुछ इमोशनल नीड्स भी होती हैं, उसके नतीजे में आप बायोलॉजिकली तो सर्वाइव करते हैं लेकिन आपकी नेचुरल इंटेलेक्चुअल ग्रोथ मुमकिन नहीं हो पाती। मतलब ये कि अगर आपको मोहब्बत ना मिले तो आप मरेंगे तो नहीं, बच तो जाएंगे, लेकिन इम्कान यही है कि फिर आप इंसान होने के मुकल्लफ नहीं कहलाएंगे, बल्कि आप माशरे के लिए बड़े बीस के तौर पे पेश आएंगे। या ये कि हमदर्दी अगर आपसे कोई ना करे तो ये तो नहीं होगा कि आप मर जाएं, लेकिन ये कि इम्कान कम है कि आप माशरे में कोई पॉजिटिव हेल्थी कॉन्ट्रीब्यूटर के तौर पर पार्टिसिपेट कर सके। तो फिर कुछ इमोशनल नीड्स भी हो जाएंगे, फिर इंटेलेक्चुअल नीड्स भी होती हैं इंसान की, और इंटेलेक्चुअल डिजायर भी होती हैं कि मतलब ये कि मैं ये सोचूं जो दूसरों से मुख्तलिफ ना सोचूं। अगर आप दूसरों से मुख्तलिफ ना सोचे तो आपका इंतकाल तो नहीं होगा, लेकिन ये कि आपकी जात का एक ऐसी खलक जरूर रह जाएगी जो कि आपको हमेशा दूसरों के आगे झुकने पर मजबूर करती रहे। लेकिन अगर आप खुद ही क्रिएटर बन जाए डिजायर के तो आप एक सेल्फ डिग्निफाइड और सेल्फ इंटेग्रिटी आपकी ज्यादा जो है वो प्रिवेल कर जाएगी। इसी तरह कल्चरल नीड्स हैं आपकी, क्या आप खानदान बना के रहना चाहते हैं, आप रिश्ते अगर आप खानदान ना बनाए तब भी आप रह सकते हैं। जैसे हमारा सीएन है तो वो तो मैं पूछता हूँ कि यार वो तुम्हारी शादी हो गई, ये मैं पिछले उससे 10 साल से पूछता हूँ, तो कहते हाँ सर शादी तो हो गई आपको तो पता ही। मैंने नहीं तुम्हें शादी क्यों की, शादी तो करनी चाहिए, हमारे नबी ने भी शादी की, शादी तो करना ही चाहिए, और शादी करने का सहारा होती है, और कभी हम उनका सहारा होते हैं, कभी वो हमारा हो, तकती से बात करें, कोई फॉर्मल एजुकेशन नहीं। तो हमारे प्रॉफिट ने भी तो शादी की, इसलिए शादी करना है। लेकिन हर आदमी से आप 10 आदमी 10,000 रीजन दे देंगे, लेकिन बुनियादी तौर पर क्या शादी अगर ना करें, शादी की ख्वाहिश अगर आपके अंदर नहीं है, तो इसका मतलब क्या है कि आप बायोलॉजिकल सर्वाइवल मुमकिन नहीं रहे। कम अज कम आपका बायोलॉजिकल सर्वाइवल तो शायद बड़ी है शादी के तो मतलब ये कि आप करते हैं फिर भी। तो बताने का मतलब ये कि ख्वाहिशात जो होती हैं वो एब्स्ट्रैक्शन से नहीं आती, उसकी बायोलॉजिकल बेसिस भी होती है, उसकी इमोशनल बेसिस भी होती है, उसकी कल्चरल बेसिस भी होती है, उसकी सोशल बेसिस भी होती है, लेकिन एसेंशियलिस्ट जब होंगे वो डिजायर की ऑर्डरिंग के लिए उस चीज पे इन्हिसार करेंगे जिसे वो जौहरे इंसानी कहते हैं। तो वो डिजायर जो कि जौहरे इंसानी से हमाहंग होंगी उन्हें वो हायर डिजायर कहेंगे, अपर डिजायर, और वो जो कि जौहरे इंसानी से हमाहंग नहीं है उन्हें वो निचली सतह की डिजायर कहेंगे, जिनको सप्रेस किया जाना, रिप्रेस किया जाना जायज है। تو نان ایسینشیلزم کا پرابلم یہ ہے کہ ڈیزائر کہیں سے بھی آ رہے ہیں پرابلم نہیں ہے. کیوں؟ کیونکہ انسان کا کوئی جوہر ہی نہیں ہے, وہ تو کہیں سے بھی آ سکتی ہیں, سائیکولوجیکل بھی ہو سکتی ہیں, لیکن کوئی ایک مخصوص دائرہ نہیں ہوا جس میں جس کی بنیاد پہ ایک طرح کی ڈیزائر کو دوسری طرح کی ڈیزائر پر آپ فوقیت دے سکیں. ایسینشیلز ہمیشہ فرسٹ اینڈ سیکنڈ آرڈر ڈیزائر میں ڈسٹنکشن کے لیے بنیاد فراہم کریں گے اس ایسنس سے. مثلا میں یہ چاہتا ہوں کہ میں نماز پڑھوں, اور میں یہ بھی چاہتا ہوں کہ میں نماز نہ پڑھوں, یہ دونوں میری ہی ڈیزائر. تو اور میں زیادہ یہ چاہ رہا ہوں کہ ابھی نماز نہ پڑھوں, سوتا رہوں, تو میری فرسٹ آرڈر ڈیزائر کیا ہے؟ نماز نہ پڑھوں. سیکنڈ آرڈر ڈیزائر کیا ہے؟ نماز پڑھ گیا, میں جاتا ہوں میں نماز بھی پڑھ لوں, نماز پڑھنا بھی جاتا ہوں, ناچنا بھی جاتا ہوں, اور سونا بھی جاتا ہوں, اور فلم بھی دیکھنا. تو اب تو آرڈر کرنا پڑے گا نا مجھے ان ساری آرڈروں میں, اور ایک ہی وقت میں یہ سب کچھ کرتا ہوں. سو جاؤں گا تو فلم بھی نہیں دیکھ سکتا, سو جاؤں گا تو نماز بھی نہیں پڑھ سکتا, سو جاؤں تو ناچ بھی نہیں سکوں گا. لیکن اگر میں فلم دیکھوں گا, فلم دیکھتے ہوئے ناچ بھی لوں, فلم بھی دیکھ لوں گا, ناچ بھی لوں گا, سو نہیں سکوں گا, دو ڈیزائر سیٹسفائی. اور اگر نماز پڑھوں تو نہ فلم دیکھ سکوں گا, نہ سو سکوں گا, نہ ناچ سکوں گا. بہت سوچنے کا فیصلہ ہے, ایسا کہتا ہوں فلم دیکھ لیتا ہوں, فلم بھی دیکھتا رہتا ہوں, ناچتا بھی رہتا ہوں. اور تو میری پھر میں جب یہ ناچ لوں گا تو پھر وضو کر کے نماز پڑھ لوں گا, پھر سوچوں گا. کیونکہ اگر میں ناچنے کے بعد نماز سو گیا تو پھر نماز نہیں پڑھ سکوں گا. تو پھر آپ نے کہا کیا آرڈر کیا, فرسٹ آرڈر ڈیزائر, سیکنڈ آرڈر ڈیزائر, تھرڈ آرڈر ڈیزائر, فورتھ آرڈر. تو آپ دیکھیں گے این آرڈر ڈیزائر پاسبل ہے. تو ڈیزائر کی آرڈرنگ میں صحیح تم نے آرڈر کی اپنی ڈیزائر یا غلط آرڈر کی, یہ اس جوہر کی بنیاد پر فیصلہ ہوگا. جوہری طور پہ تم یہ کہتے ہو کہ انسان بنیادی طور پر آپ فرض کیا اللہ کا بندہ ہے, اور آپ کہتے ہو کہ میں آرڈرنگ میں سب سے نیچے یہ ہے کہ میں نماز پڑھوں. تو تم نے جو آرڈر ترتیب دیا ہے وہ کنسسٹنٹ نہیں ہے اس تصور انسان سے جو تم قبول کرتے ہیں. اگر فرض کیا کہ تم کہتے ہو انسان بنیادی طور پر تو پلیجر سیکنگ اینیمل ہے, اور سب سے زیادہ تکلیف تمہیں نماز پڑھنے میں ہی ہو رہی ہے, تو سب سے آخر اگر تم نماز کو رکھتے ہو فورتھ, تو تمہیں بالکل ٹھیک کیا, ٹھیک ہے. تو بتانے کا مطلب یہ کہ جوہر کی بنیاد پر ڈیزائر آرڈر ہوتے ہیں, جوہر کی بنیاد پر ہی آئیڈیاز بھی آرڈر ہوتے ہیں. لیکن اگر تم جوہر کو مانتے ہی نہیں تو آرڈرنگ آف ڈیزائر تو پھر ممکن نہیں ہے. کچھ بھی آرڈر کر لو, کیسے تم بتاؤ گے کہ یہ آرڈر ٹھیک ہے اور یہ آرڈر ٹھیک نہیں, جب تمہاری کوئی وہی نہیں ہو, جوہر ہی نہیں ہے. تم تو ایک وہ ہو امیبا, امیبا دیکھا نا تمہوں نے, امیبا کا سیڈو پوڈیا جدھر موو کرتا ادھر ہی اس کا شیپ بن جاتا, ویسا ہی شیپ بن جاتا, جدھر بہتا اس طرف سیڈو پوڈیا بنتے رہتے, جس طرح بہنا بند کرتا اس طرح سیڈو پوڈیا نہیں بنتے. شیپ کچھ ہوتا نہیں ہے, تو تمہارا شیپ لیس ہوتا. تو اگر تم شیپ لیس ہو تو تم کسی دوسرے کو بھی تو نہیں بتا سکتے نا کہ اس کا شیپ کیا ہونا چاہیے. اصل میں امیبا کیسا ہوتا ہے کسی کو بتا سکتا ہے؟ کوئی مائی کا لال نہیں بتا سکتا, امیبا خود نہیں بتا سکتا. امیبا وہ پوچھے بھائی تو کیسا ہو گیا, مجھے پتا ہی نہیں چلتا, جیسا بھی جس کنٹینر میں بھی ڈال دو ویسا ہی ہوتا ہوگا. تو اس کا مطلب یہ ہے کہ جو ایسینشیلزم کا جو دائرہ ہے وہ آرڈرنگ آف ڈیزائر کے لیے فاؤنڈیشن فراہم کرتا ہے, اور اگر تم فاؤنڈیشن ہی نہیں رکھتے کوئی تو آرڈر آف ڈیزائر کا کیا سوال ہے؟ تو جو میں نے تین بیسک کانسیپٹ بتایا نا, فاؤنڈیشنلز, ایبسولوٹسٹ اینڈ یونیورسلسٹ, یہ بالکل کی چیز ہے. یہ میں جو نچوڑا ہے اس سے جو میں سمجھا ہوں, ہو سکتا ہے یہ بالکل غلط ہو, تو اگر کوئی اور اس میں تصحیح کر سکتا ہے تو وہ مجھے بتا دیں, میں ٹھیک کر لوں گا اپنے آرگیومنٹ کو. لیکن یہ کہ میرا اب تک کمٹمنٹ یہی ہے کہ فاؤنڈیشنلسٹ، ایسینشلسٹ، ایبسلوٹسٹ اور یونیورسلسٹ آپس میں کنسسٹنٹ ہیں، اور ان کے الگ رنگ جو بنتا ہے وہ اینٹی فاؤنڈیشنلسٹ، اینٹی ایسینشلسٹ، کنٹینجنٹ اینڈ ریلیٹیوسٹ، یہ چار چیزیں دو ایکسٹریم پاسبلٹیز لے کے ہم چلیں گے.
جو بنیادی وصف انسانی فطرت کا متعین کرتے ہیں، کیا وہ بنیادی اوصاف سے ماورہ کسی ایسی کرتے ہیں جو کہ ان بنیادی اوصاف کی تقسیم میں یا اس پر اثر انداز ہونے کی صلاحیت رکھتے ہیں؟ نمبر ون، مثال کے طور پر کچھ ایسنشلس ایسے ہوں گے جو اس انسانی فطرت سے ماورہ ایک ایسی حقیقت کی تقسیم کرتے ہیں جس سے وہ اس انسانی فطرت کا تعلق حقیقت کی بنانے لگتے ہیں، اور کچھ ایسنشلس ایسے ہوں گے جو اس انسانی فطرت سے ماورہ کی فطرت کو تقسیم نہیں کرتے ہوں گے لیکن اپنی عقل کے مطابق وہ انسانی فطرت کے اندر چند بنیادی جوہر تلاش کرتے ہیں، اور ان بنیادی جوہر کے ذہن میں وہ انسانی فطرت کی خوشی، خوشی اور جتنے بھی آئیڈیاز
بالکل
پہلے یہ کیا سارے مان فطرت انسانی فطرت سے ماورہ کسی حقیقت کا انکار کرتے ہیں؟ سارے مان
دیکھو، پہلی بات تو یہ کہ ایسے بھی نان ایسینشلسٹ تمہیں ملیں گے جو نان ایسینشلسٹ ہوتے ہوئے بھی ماورائے انسانی حقیقت، بلکہ بعض تو مارٹن بوبر اور کرکے گارڈ دو ایسے آدمی ہیں جو کہ ایگزسٹنس اور گاڈ پہ بلیو کرتے ہیں اور اس کے ہائیسٹ ریالٹی سمجھتے ہیں، اور کہتے ہیں ریلیجیس لائف ہائیسٹ لائف ہوتی ہے، کرکے گارڈ تو بالکل یعنی کہ آئیڈیل ایگزامپل ہے، لیکن اس کے باوجود بھی وہ جوہرے انسانی کو فکس نہیں کرتے، نان ایسینشلسٹ ہی رہتے ہیں، وہ ہم دیکھیں گے ایگزسٹینشلزم میں ڈسکس کریں گے. اور کچھ ایسے بھی ہیں جو کہ ایسینشلسٹ ہیں اور یہ کہتے ہیں کہ ایک ماورہ انسان ایک حقیقت ہے جو کہ انسانی جوہر کو سسٹین کرنے اور پہچاننے میں معاون و مددگار ہوتا ہے. یہ کیتھولکس یعنی کہ اسکولاسٹک کرسچنز ہیں، جیوز ہیں اور مسلمز ہیں، یہ مانتے ہیں اس کو اپ ٹو سم ایکسٹینٹ. بدھزم کا ایک ٹرینڈ ہے جو مانتا ہے اس کو، ہندوازم کی بعض انٹرپریٹیشنز ہیں جو مانتی ہیں. ایک اور طرح کے ایسینشلسٹ ہیں جو کہ تم نے ڈسکس نہیں کیا، وہ انسان کے ماورہ کسی حقیقت کو تو نہیں مانتے لیکن انسان کو ایک ایسی حقیقت کے تناظر میں بیان کرتے ہیں جو غیر انسانی ہے اپنے ایسنس میں، اور انسان اسی حقیقت کا ایک مظہر ہے. مثلاً تھیل یہ کہتا ہے حقیقت پانی ہے، یہ جو چیز ہے نا یہ بھی پانی کا ہی ایک اظہار ہے، انسان بھی پانی کا ایک اظہار ہے، پہاڑ بھی پانی کا ہی اظہار ہے، آسمانی جو چاند ہے یہ بھی پانی کا ہی ایک اظہار ہے، اور اس میں انسان بھی ایک اظہار ہے. وہ کہ وہ پانی کو خدا نہیں کہتے حقیقت، اسی طریقے سے الیگزینڈر ہے، الیگزاگورس ہے، کوئی ایئر کو کہتا ہے، کوئی فائر کو کہتا ہے، کوئی نمبر کو کہتا ہے. اب نمبر حقیقت ہے اور انسان بھی نمبر ہی کی ایک فارم، یا حقیقت جو ہے وہ موشن ہے اور انسان بھی موشن ہی کی ایک فارم، یا حقیقت ریسٹ ہے اور انسان بھی ریسٹ ہی کی ایک فارم. تو وہ کسی میٹافیزیکل ریالٹی پر یقین نہیں ہے. اور کچھ ایسے نان ایسینشلسٹ بھی تمہیں مل جائیں گے جو بظاہر یہ بات ٹھیک ہے کہ زیادہ تر نان ایسینشلسٹ ہیومن سے اوپر نہیں دیکھتے، لیکن کچھ تو مل جائیں گے جو کہ ہیں، لیکن وہ زیادہ مضبوط نہیں ہیں اس ٹریڈیشن کے اندر، وہ زیادہ ٹینڈ کرتے ہیں ایسینشلزم کی طرف، تو آپ ان کی ایک فار ریچنگ ایسینشلسٹ انٹرپریٹیشن دے سکتے ہیں.
اس میں تو مطلب یہ جو تینوں مطلب آئیڈیاز آئے سامنے، ایسینشلزم اور نان ایسینشلزم وغیرہ اور یہ سب اینٹی فاؤنڈیشن، فاؤنڈیشن کنٹینجنٹ وغیرہ، اس میں تو یہ کہ مطلب جو مطلب آخر سورس جو ہے وہ تو ریشنلٹی نظر آتا ہے، اور ریشنلٹی اگر انٹیوشن بھی آپ کہتے ہیں تو انٹیوشن از या मतलब आल्सो हाईएस्ट फॉर्म ऑफ रैशनलिटी है, मतलब अदर देन कुछ भी नहीं. तो इसका मतलब है कि मतलब इल्म का जो हाफिज और हम्बा और अंदर जो है वो रैशनलिटी.
सबने ऐसा नहीं किया, मतलब एग्जिस्टेंशियलिस्ट या फिर नॉलेजिस्ट किसी जरिया एक पे इंसान नहीं करते इंसान की शनाख्त के लिए. खास तौर पर हाइडेगर और बुजुर्ग को अगर दो बड़े इंटेलेक्चुअल जाइंस हैं और बड़े फलसफे हैं और दोनों मॉडर्निज्म के आखिरी दौर के फलसफे हैं. यानी कि 1926 में उसने लिखी थी ज़ाइनुशाइट हाइडेगर ने और बुजुर्ग उसका उस्ताद है उसने बाद में लिखी. तो वो जो है ये दोनों जो है किसी सोर्स ऑफ नॉलेज को और रैशनैलिटी पर इंसान नहीं करते और कहते हैं कि वो जो है किसी मखसूस सोर्स ऑफ नॉलेज की दुनिया पे ह्यूमन सेल्फ को डिफाइन करने की कोशिश करते हैं. उनका एनालिसिस ऑन्टोलॉजिकल नहीं होता बल्कि ऑन्टिकल होता है, ठीक नहीं होता. तो सब लोग ये नहीं कहते, ये आप उनसे इतराज कर सकते हैं कि भाई अगर ये तुम्हारा एनालिसिस क्या गैर असली कहोगे तो अगर असली नहीं है तो क्या गैर असली है? जो समझ में आ रहा है तो असली ही है. तो क्या समझ में आ रहा है हर वो चीज जो समझ में आ जाती है वो क्या वो असली ही होती है? जो चीज फहम में आ जाए वो क्या रैशनल होती है? क्या किसी चीज को समझने के लिए रैशनल ही तकीम उसकी हो पाती है या बहुत सारी चीजें समझने के लिए असल से ऊपर उठना पड़ता है? उसके बाद समझ में
तो ये एनवाइड शेर भी है कि अच्छा है तो जिनके नजदीक रहे पासवान ने अक्कर लेकिन कभी कभी से तनाव भी छोड़ तनाव भी छोड़ लेते हैं फिर भी समझ में आ जाती. तो पासवान ने अक्कर जो है वो तो रहता है लेकिन ये कि उसके क्या इंसान को पूरे इंसान को रिड्यूस कर देना रीजनिंग के ऊपर ठीक अप्रोच है नहीं तो बहुत सारे फल सकते हैं. जैसे वॉलंटियरिज्म है, शोपेनहावर है, नीचे है और बर्गसन जो वॉलंटियर है, ये रैशनैलिटी की दुनिया पर नहीं दिखाई देती. दिल को नेसेसरली रैशनल नहीं कहते, ठीक है? वो बहुत सारे ऐसे हैं जो कि एक्सप्लेन करते हैं ह्यूमंस को इंडिपेंडेंट ऑफ रैशनैलिटी. और ये सवाल ओपन रहता है कि अगर उन्होंने जो भी तशरीह और तौजीह दी इंसानी जात की अगर वो गैर असली थी तो आपकी अंडरस्टैंडिंग कैसे हुई? तो वो कहेगा कि भाई ये आपका मसला है कि आप समझते हैं कि बगैर अकल की कोई चीज समझ में नहीं आती. हम तो ये नहीं कह रहे, हम तो कह रहे हैं इंसान पूरा का पूरा शामिल होता है किसी समझ के अमल में, तस्लीम के अमल में. उसकी अकल भी काम कर रही होती है, उसकी तारीखियत भी काम कर रही होती है, उसकी तहजीब भी काम कर रही होती है, उसके जज्बात और एहसास भी काम बहुत कुछ काम कर रहा होता है, मुशाहदे भी काम कर रहे हैं, सब कर रहा होता है. तो वो समझ जाता है मतलब उसी को. हल्के आज यहीं पर मुझे लग रहा है कोई और क्वेश्चन तो नहीं है. ठीक है, नेक्स्ट टाइम में चल रहा है प्रॉपर्टी का आर्टिकल देखें. अगर ये किसी को एक जो इमिटेशन ऑफ फिलोसफी है आर्टिकल जो मैं देखूँगा आपको अंदर लिया तो वो जो है उसमें जो मोटी मोटी डेफिनेशन है वो उसमें मौजूद है और अच्छी है. तो वो ये सब लोग लेते हैं इमिटेशन टू फिलोसफी का दे दूँगा खाली पैर से ले लूँगा. उसमें मोटी मोटी इन्विटेशन है डी इज्जत के क्या मायने हैं, ए की इज्जत के क्या मायने हैं, डायलेक्टिक के क्या मायने हैं, कॉमिज्म के क्या मायने हैं, पैंथीज्म के क्या मायने हैं. तो वो टर्म जो तो बीच बीच आती रहती है और बार बार अगर आप पढ़ें तो वो क्लियर होगी.
जो है आपके रोटी का जो आर्टिकल है
वो भी मैंने
कॉन्सेप्ट था
नहीं कंटिजेंसी ऑफ सेल्फ
बुक फॉर्म में
किताब होती कंटिजेंसी आयरनी एंड सॉलिडेरिटी. इसमें दो बड़े इम्पोर्टेंट आर्टिकल है, एक कंटिजेंसी ऑफ लैंग्वेज, एक कंटिजेंसी ऑफ सेल्फ. कंटिजेंसी ऑफ सेल्फ में वो ओवरव्यू करता है फलसफे और अदब के बाहमी तफादुम. तो वो हमारे लिए इतना अहम नहीं है, अपना मसला ये उसमें उसमें जो डिस्कोर्स डेवलप किया वो ये कि ये एसेंशियलिज्म और नॉन एसेंशियलिज्म के मार का आड़ाई के नतीजे में ह्यूमन नेचर पर क्या असर आता है, जात पर क्या असर. और दूसरी जो किताब है वो सोर्सेज ऑफ सेल्फ है चार्ल्स टेलर की, वही बहुत अच्छी है.
बिंदुओं के साथ से हम शुरू करेंगे और साथ में जो भी रेफरेंस आएगा उसको उसके ओरिजिनल टेक्स्ट में जाएंगे। ठीक है,
ठीक है।
अच्छा,
कल फिर मैं आ जाऊँगा।